यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सामाजिक सञ्जाल सञ्चालन प्रयोग तथा नियमन सम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्री परिषदको निर्णय। यस वर्ष हिउँदे वर्षा नहुँदा डडेलोको जोखिम बढ़ी हुने भएकाले समयमा नै सतर्कता अपनाउनु पर्ने विज्ञहरूको सुझाव। बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा जिल्ला अदालत रूपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकियो, भोलि थुन्छेक बहस हुने। र सुडानमा जारी युद्धका कारण 10,00,000 मानिस दक्षिण सुडानमा पलायन भएको संयुक्त राष्ट्र संघको तथ्याङ्क।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, अल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 संघीय संसद समक्ष पेश हुने भएको छ। यही माघ 7 गतेको मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले अर्थ मन्त्रालय सम्बद्ध समपूरक अनुदान सम्बन्धी कार्यविधि र विशेष अनुदान सम्बन्धी कार्यविधि 2081 स्वीकृत गर्ने तथा सहलगानी सम्बन्धी कार्यविधि 2077 र कोविड 19 महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि 2078 खारेज गर्ने निर्णय गरेको मन्त्री गुरूङले जानकारी दिनुभयो। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले डढेलो नियन्त्रण तथा जनधनको क्षति न्यूनीकरण सम्बन्धमा 15 दिनभित्र कार्ययोजना बनाई एकीकृत रूपमा कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले डढेलो नियन्त्रणमा खटिने सुरक्षा सावधानी सहितको तालिम प्राप्त जनशक्ति र आवश्यक यन्त्र उपकरणको पर्याप्त व्यवस्था मिलाउन वन तथा वातावरण र गृह मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले वन जंगलमा डढेलो लगाउने जो कोहीलाई कड़ा कार्यवाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ। यस्तै समितिले देशलाई प्लास्टिक मुक्त बनाई वातावरण स्वच्छता कायम राख्ने सन्दर्भमा 2082 वैशाखदेखि काठमाडौँ उपत्यकाबाट शुरू गर्ने गरी आवश्यक तयारी गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा वन तथा डढेलो सम्बन्धी विज्ञहरूले यस वर्ष हिउँदमा वर्षा नभएका कारण डढेलोको जोखिम अझ बढ़ेकोले समयमा नै थप सतर्कता अपनाउनु पर्नेमा जोड़ दिनुभयो। विज्ञहरूले डढेलो लागिहालेमा त्यसको नियन्त्रणका लागि आधिकारिक व्यवस्था पर्याप्त स्रोत साधन र उपकरणहरू नभएकाले क्षति न्यूनीकरणका लागि सावधानी अपनाउनु पर्नेमा जोड़ दिनुभयो। छलफलमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलो नियन्त्रणका सम्बन्धमा सम्बद्ध सरोकारवाला निकायहरूलाई सतर्क अवस्थामा राखिएको जानकारी गराउनुभयो। मन्त्री ठकुरीले डढेलो तथा आगलागी नियन्त्रणका लागि सबै सरोकारवाला निकायहरूबीच छलफल गरी रणनीति बनाएर अगाडि बढ़नु आवश्यक रहेको औल्याउनुभयो। नेपालमा हरेक वर्ष औषधमा डढेलोबाट 8 जनाको मृत्यु र 91 घरमा क्षति हुने गरेको तथ्याङ्क छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको आज बयान सकिएको छ। आज बयान सकिए पनि भोलि पुनः थुन्छेक बहस हुने जिल्ला अदालत रूपन्देहीका श्रेष्ठदार यज्ञमूर्ति गेवालीले बताउनुभयो। जिम्मा जवानीमा भोलि बिहान हाजिर हुने गरी अदालतले आज लामिछानेलाई छाडेको छ। रूपन्देही जिल्ला अदालतले परिवार र अधिवक्ताको जमानीमा रहने गरी छाड्न न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले आदेश दिएको जिल्ला अदालत रूपन्देहीका स्वास्थ्यदार गेवालीले बताउनुभयो। बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि आज उहाँ अदालतमा उपस्थित हुनुभएको थियो। कोशी प्रदेशको पहाड़ी जिल्ला तेह्रथुमलाई मध्य पहाड़ी पुष्पलाल लोकमार्गले सुगम बनाउन थालेको छ। लोकमार्गको कुल लम्बाई 1879 किलोमिटर मध्ये 117 किलोमिटर तेह्रथुममा पर्दछ। जिल्लाको आठराई गाउँपालिका 6 स्थित तमोर नदीको माझीटारबाट तेह्रथुम प्रवेश गर्ने लोकमार्ग जिल्लाकै पुरानो शैक्षिक केन्द्र चुहान डाँडा आठराई क्षेत्रको पुरानो व्यापारिक केन्द्र संक्रान्ति फेदाप सदरमुकाम म्याङलुङ हुँदै पर्यटकीय बजार बसन्तपुर भएर अघि बढ़ेको हो। आर्थिक वर्ष 2064-65 निर्माण शुरू भएको मध्य पहाड़ी लोकमार्गले जिल्लावासीलाई यातायात सेवाको सहज पहुँचमा जोड़ेको हो। कर्णाली प्रदेशका विभिन्न जिल्लामा चालू आर्थिक वर्षमा 54 पुल निर्माणका लागि स्रोत निश्चित गरिएको प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले जनाएको छ। प्रदेशको रूकुम पश्चिममा 2, सुर्खेतमा 2, दैलेखमा 2, मुगुमा 2 मोटरेबल पुल तथा जाजरकोटमा 2 बेली ब्रिज निर्माण गर्न स्रोत निश्चित गरिएको मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीले जानकारी दिनुभयो। यस्तै रूकुम पश्चिममा 2, जाजरकोटमा 1, कालीकोटमा 3, दैलेखमा 8, जुम्लामा 4, सल्यानमा 7, डोल्पामा 7, मुगुमा 3, सुर्खेतमा 4 र हुम्लामा 2 झोलुङ्गे पुल निर्माण गर्न बजेट निश्चित गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो। आर्थिक वर्ष 2083-84 निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ स्रोत निश्चित गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो। बेली ब्रिज 1 वर्षभित्र निर्माण हुने र अन्य पुल 2 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कैलाली जिल्लाको चुरे क्षेत्रमा छरिएर रहेका दर्जनौं गाउँहरूमा अहिलेसम्म पनि सड़क, स्वास्थ्य उपचार, शिक्षा, बिजुली, खानेपानी लगायतका सुविधा पुग्न सकेको छैन, जसका कारण त्यस क्षेत्रका स्थानीयहरू शिक्षा, स्वास्थ्य लगायत अन्य आधारभूत सेवाबाट समेत वञ्चित हुन बाध्य रहेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलाली जिल्लाको मोहनियाल गाउँपालिका वडा नम्बर 7 रहेको नौलाकोट प्राकृतिक रूपमा निकै रमणीय गाउँ, तर सेवा सुविधाका हिसाबले सुगम जिल्लाको दुर्गम गाउँ। कैलालीको चुरेमा अवस्थित त्यो गाउँ भौगोलिक विकटताले निकै पछाडि परेको छ। स्थानीय शंकर प्रसाद जैसी।
लङ्कीबाट मालचाना हुँदै नौलाकोटसम्मको रोड पुर्याउने भन्ने नेताहरूको प्रतिबद्धता पटक पटक जाहेर त हुन्छ, तर हामीले डाँडासम्म रोड देखेका छौँ, गाउँसम्म कहिले देख्न पाउने हो? स्टिचरमा बोक्ने पनि बाटो छैन,
न त्यो गाउँमा स्वास्थ्य सेवा छ, न त्यहाँ यातायातका लागि सड़क पुगेको छ, न विद्युत छ, न राम्रोसँग पिउने पानीको व्यवस्था छ, न राम्रो स्कूल नै छ। यी सबै सेवा र सुविधाबाट त्यहाँका नागरिकहरू वञ्चित छन्। अर्का स्थानीय रमिता खत्री।
हाम्रो हिँडेर अब तराई रम्कीतिर जानुपर्छ, बर्खाको टाइममा पानी आउँछ, जुगा लाग्छ, खोला नालाहरू आउँछ, बिरामी पर्यो भने अब यो घरमै खोला परेर मृत्युसम्म हुने सम्भावना हुन्छ क्या। हाम्रो
15 घरदुरी बसोबास गर्ने त्यो गाउँका मानिसहरूले आफ्नो वडा कार्यालयसम्म जानको लागि करिब 2 पैदल यात्रा गर्नुपर्छ भने स्वास्थ्य सेवा लिनका लागि अर्को पालिका लम्कचुवा आउन करिब 3 पैदल यात्रा गर्नुपर्ने हुन्छ। वरिपरि जंगलै जंगल भएकाले मानिसहरू एक्लै एक्लै हिँड्न समेत समस्या छ। महिला स्वास्थ्य स्वयंसेविका कलशा थापा।
ओडामा जाने पनि समस्या छ, खोलाको बाटो छ, लम्कीतिर जानलाई पनि अब गाह्रै छ, बिरामी दुखी भए पनि अब बोक्न यताउता हिँड्न पनि गाह्रो छ।
त्यो ठाउँमा पहिले 8 पढाइ हुने विद्यालयमा पढ्ने विद्यार्थी नभएकाले अहिले त्यसलाई कक्षा 5 झारिएको छ। त्यसमा पनि विद्यार्थीको संख्या न्यून रहेको छ। केही गरी विद्यालय बन्द नै भएपछि हाम्रा बालबच्चा कहाँ पढ्लान भन्ने उनीहरूको चिन्ता छ। स्थानीय सुरेश मगर।
विद्यालयको अवस्था एकदम गम्भीर, 3-4 टिचर छन्, यही मध्येमा नि अब कटौती गरेर लैजाने भन्छन्। अब हाम्रो बालबच्चा कहाँ पढ्ने? हुनेले त तराईमा पढाउला, नहुनेले कहाँ पढाउने?
विद्यार्थीको संख्या कम भएर विद्यालयमा कक्षा कटौती गर्दा यहाँ बसेर कक्षा 8 पढ्ने विद्यार्थी भने पढ्नबाट वञ्चित भएका छन्। विद्यार्थी पूजा छेत्री।
यो पढ्ने पहिला चाहिँ म 7 अहिले हो जैन, फेरि अहिले 5 भट्यो, त्यसैले तराई गएको छैन, दुःखै लाग्छ पढ्न नपाएर।
कैलालीको चुरे क्षेत्रमा छरिएर रहेका यस्ता गाउँहरू दर्जनौ छन् र उनीहरूका व्यथा पनि यस्तै छन्। यस विषयमा सरकारको ध्यान कहिले जाने? ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
मध्य प्रदेशका जिल्लाहरूमा आज बिहानदेखि बाक्लो कुहिरोसँगै पुनः शीतलहर शुरू भएको छ। कुहिरोका कारण काठमाडौँ जनकपुरको कुनै पनि हवाई उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुर कार्यालयले जनाएको छ। बिहानदेखि चिसो बढ़ेपछि डिभिजन वन कार्यालय धनुषाले विभिन्न ठाउँमा आगो बाल्नका लागि निशुल्क रूपमा दाउरा वितरण गरेको छ। चिसो बढ़दै गएपछि वीरगंज महानगरपालिकाले नगर क्षेत्रका विद्यालयहरूमा फेरि तीन दिनका लागि जाडो विदा दिएको छ। कठ्याङ रिदो जाडो शीतलहरहरू बढ़ेसँगै चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले विद्यालयहरूमा फेरि आज तेस्रो पटक तीन दिनका लागि जाडो विदा दिएको हो। महानगरपालिकाले वर्षे विदामा कट्टा हुने गरी आज माघ नौ गतेदेखि माघ एघार गते शुक्रबारसम्म वीरगंज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो विदा दिइएको जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको संरक्षण र पुननिर्माण कार्यलाई तीव्रता दिएको छ। चालू आर्थिक वर्षमा भूकम्पबाट क्षति भएका 25 सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्निर्माण कार्य गर्ने भनिएकोमा पुष मसान्तसम्ममा 27 पुनर्निर्माण कार्य सम्पन्न गरेको मन्त्रालयले जनाएको छ। धादिङ, रसुवा, सिन्धुपाल्चोक र दोलखा लगायतका जिल्लामा गत आर्थिक वर्षमा संचालित 24 गुम्बाको पुनर्निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा 13 सम्पन्न भएको छ। पुरातात्विक स्थल संरक्षण आयोजना अन्तर्गत निरन्तर कार्य भइरहेका मध्ये आर्थिक वर्ष 2080/81 20 सम्पदाको संरक्षण कार्य गर्नुपर्नेमा 40 सम्पन्न भएको सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिनुभयो। चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरोला सड़क अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका 2 मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ। बेनी जोमसोम कोरोला सड़क आयोजना कार्यालय मुस्ताङले 120 लामो मोटरेबल पुल निर्माण गरेको हो। आयोजना प्रमुख ध्रुव कुमार झाले पुलको सबै संरचना र पहुँच मार्ग निर्माण सकेर सवारी साधन सञ्चालन हुन थालेको जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बलको क्षमता वृद्धि, प्रविधिको विस्तार, जनशक्ति व्यवस्थापन र सुविधा विस्तारमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 24 सशस्त्र प्रहरी दिवसका अवसरमा आज काठमाडौँको हलचोकमा आयोजित समारोहमा गृहमन्त्री लेखकले आगामी दिनमा सशस्त्र प्रहरीलाई अझ प्रभावकारी संगठनको रूपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधार गर्न सरकार योजना बनाएर अघि बढ़िरहेको बताउनु भएको छ। आज बागलुङ नगरपालिकालाई स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा सभामा मन्त्री सिंहले युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेको भन्दै अब देश बनेन भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको बताउनुभयो। चितवनको सौराहामा पालिएका निजी हात्तीका कारण जंगली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन्। स्थानीयको मागपछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारी स्तरबाट जग्गा उपलब्ध गराइदिए आफूहरू एकीकृत रूपमा राख्न तयार रहेको बताएका छन्। सौराहा क्षेत्रमा अहिले मकुना नामको जंगली हात्ती बस्ती पसेर स्थानीयलाई दुःख दिँदै आएको छ। स्थानीयले सामुदायिक वन, मध्यवर्ती सामुदायिक वन, निकुञ्ज वा बस्ती भन्दा पर कुनै खाली ठाउँमा कुनै हात्ती एकै ठाउँमा सबै हात्ती एकै ठाउँमा राख्न माग गरेका हुन्। निकुञ्ज प्रशासन, स्थानीय प्रशासन, हात्ती व्यवसायी र स्थानीयले यस विषयमा छलफल थालेका छन्। रूकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितका 26 नमूना घर निर्माण भएका छन्। भूकम्प प्रभावित क्षेत्रमा बेलायत सरकारको आर्थिक सहयोगमा 5 र संयुक्त राष्ट्र संघीय निकाय तथा 3 साझेदार संस्था मार्फत संचालित संयुक्त पुनर्लाभ परियोजना अन्तर्गत 2 जिल्लामा 26 भूकम्प प्रतिरोधात्मक नमूना घर निर्माण गरिएको हो। रूकुम पश्चिममा 14 र जाजरकोटमा 12 घर निर्माण गरिएको संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमका सिनियर परियोजना एसोसिएट सुजित गौतमले जानकारी दिनुभयो। उदयपुरको त्रियुगा नगरपालिकाले नगरभित्रका गरीब तथा विपन्न परिवारका लागि 80 घर तथा आवास गृह निर्माण गरेको छ। त्रियुगा दुई खैजनपुर ओडा नम्बर तीनको मोतीगढ़ा, ओडा नम्बर चारको बगाहा, ओडा नम्बर पाँचको देउरी र जलजले, ओडा नम्बर सातको चुहाडे सहितका स्थानमा विपन्न परिवारका लागि 80 घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ। नगर प्रमुख वसन्त कुमार बस्नेतका अनुसार तत्कालका लागि 80 घर तथा आवास भवन निर्माण सम्पन्न गरिसकिएको र बाँकी पनि निर्माण कार्य धमाधम भइरहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। सुडानमा जारी युद्धबाट 10 लाख भन्दा बढ़ी मानिस छिमेकी देश दक्षिण सुडानमा पलायन भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। सन् 2023 अप्रेलमा सुडानको सेना र प्रतिद्वन्दी अर्धसैनिक समूह बीच द्वन्द शुरू भएता 10,000 को मृत्यु भएको छ र 1,20,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। राष्ट्रसंघको नयाँ तथ्याङ्क अनुसार पछिल्लो 21 महिनामा जोडा सीमा नाकाबाट 77,000 भन्दा बढ़ी मानिस भागेका छन् र अन्य स्थानबाट पनि 10,000 मानिस दक्षिण सुडान प्रवेश गरेका छन्। राष्ट्रसंघीय शरणार्थी निकाय यूएनएचसीआरका अनुसार सीमा पार गर्ने 10,00,000 मानिस मध्ये अधिकांश दक्षिण सुडानी नागरिकहरू छन्। संयुक्त राष्ट्रसंघको संयुक्त वक्तव्यले दक्षिणी सुडानमा स्वास्थ्य सेवा, पानी र आश्रय जस्ता स्रोतहरू तनावग्रस्त भएको चेतावनी दिँदै विस्थापित मानिसहरू र उनीहरूलाई आश्रय दिने समुदायहरू दुवैका लागि थप सहयोगको आह्वान गरेको छ। गत हप्ता दक्षिण सुडानमा सुडानी नागरिक विरोधी प्रदर्शन लुटपाट र हिंसामा परिणत भएपछि 16 जना सुडानी नागरिक मारिएका थिए। सुडान विश्वको सबैभन्दा खराब आन्तरिक विस्थापन संकटबाट गुज्रिरहेको छ र देशका केही भागमा अनिकाल घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विविधता, समानता र समावेशिताको नाममा दिइएका पदहरूमा कार्यरत कर्मचारीहरूलाई तलबी विदा दिने कार्यकारी आदेश जारी गर्नुभएको छ। समावेशीमा जागिर खानेहरूको विपक्षमा रहनुभएका राष्ट्रपति ट्रम्प आउनुभन्दा अगाडि नै अमेरिकाको गुप्तचरी निकाय एफबीआईले आफ्नो समावेशी कार्यालय बन्द गरेको थियो। सोमबारै आफ्नो शपथ ग्रहण समारोहपछि ट्रम्पले आफूले आरक्षण होइन योग्यताको आधारमा काम गर्ने बताउनु भएको थियो। आर्टिफिशियल इन्टेलिजेन्स एआई पूर्वाधारको विकासका लागि निजी क्षेत्रमा 500 अर्ब डलरसम्मको लगानी गर्ने राष्ट्रपति ट्रम्पले घोषणा गर्नुभएको छ। व्यवसाय सञ्चालनमा महत्वपूर्ण एआई प्रविधिमा प्रतिस्पर्धी राष्ट्रहरूलाई पछि पार्ने गरी ट्रम्पले एआई क्षेत्रमा लगानी गर्न लागेको रोइटर्सले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
संसदको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढ़ेको विषयमा विस्तृत अध्ययन गरी 7 दिनभित्र कारण पेश गर्न सरकारलाई निर्देशन दिएको छ। लेखा समितिको बुधबारको बैठकको निर्णय सुनाउँदै समितिका सभापति ऋषिकेश पोखरेलले के कति कारणले मूल्य बढ़ेको हो भनेर अध्ययन विश्लेषण गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समितिले निर्देशन गरेको बताउनुभयो। त्यस्तै उपभोग्य वस्तुमा मूल्य निर्धारण प्रणाली विकास गरी कार्यान्वयनमा ल्याउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ। समितिले सिमेन्टको मूल्य बढ़ेको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघसँग बुधबार छलफल गरेको थियो। राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी वृद्धि गरी आन्तरिक उत्पादन बढ़ाउने तथा प्रत्येक प्रदेशको विशिष्ट उत्पादनलाई प्रवर्धन गर्ने योजना अघि सार्ने भएको छ। त्यसका लागि बैंकले किसान संघ, राष्ट्रिय वाणिज्य बैंक र एक प्रदेश एक विशेष कर्जा कार्यक्रम लागू गर्न शुरूआत गरेको छ। आर्थिक वर्ष 2080-81 2,55,00,000,00,000 खुद नाफा आर्जन गरेको बैंकको 2081 असार मसान्तसम्ममा अधिकृत शेयर पुँजी 30 अर्ब, जारी र चुक्ता पुँजी 15,63,73,77,000,00,000 पुगेको छ। 2081 असार मसान्तसम्म बैंकको पुँजी कोष 52,04,00,000,00,000 पुगेको बैंकले विज्ञप्ति मार्फत उल्लेख गरेको छ। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से उच्च अंकले बढ़ेर बन्द भएको छ। यस दिन बजारको कारोबार पनि उच्च रकमले वृद्धि भएको छ। पछिल्ला 3 कारोबार दिनदेखि सामान्य अंकले बढ़ेर बन्द हुने गरेको नेप्से परिसूचक यस दिन भने 52.36 अंकले बढ़ेर 2,665.45 को बिन्दुमा पुगेको छ। यस दिन 322 कम्पनीहरूका 1,76,92,000 किता शेयरहरू 9,20,30,88,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन 2 कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुधबार नेपाली बजारमा सुनको मूल्य बढ़ेर प्रतितोला 1,60,000 रूपियाँमा कारोबार भएको छ। मंगलबार प्रतितोला 1,58,100 सीमामा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला 1,900 रूपियाँले बढेर 1,60,000 रूपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आईटी महोत्सव 2081 बिहिबारदेखि पोखरामा शुरू हुने भएको छ। पोखराको नयाँ बजारमा रहेको प्रदर्शनी केन्द्रमा 33 संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आईटी महोत्सवमा 12 क्यान इन्फोटेक 2025 तथा 4 मोबाइल एक्सपो 2025 समेत आयोजना हुने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ। मेलामा गण्डकी प्रदेशमा रहेका ठूला मझौला साना उद्योगका उत्पादनका साथै रोजगारी सृजना नयाँ सम्भावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासहरूलाई पनि समावेश गर्ने तयारी भएको पोखरा उद्योग वाणिज्य संघले जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
नेपालले आईसीसी U19 T20 विश्वकपमा लगातार तेस्रो पराजय बेहोरेको छ। बुधबार समोचरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग 83 रनले पराजित भयो। यो हारसँगै नेपाल समोचरणबाटै बाहिरिएको छ। यसअघि नेपाल बंगलादेशसँग 5 र स्कल्याण्डसँग 1 विकेटले पराजित भएको थियो। यता लगातार तेस्रो जितसँगै अस्ट्रेलिया समूह डीको विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ। अस्ट्रेलियाले यसअघि स्कल्याण्डलाई 9 र बंगलादेशलाई 2 विकेटले पराजित गरेको थियो। मलेसियाको YSD UKM ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको 140 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा नै ब्याटिङ गरे पनि 8 विकेट गुमाउँदै 56 रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले 18 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 139 रनको युगफल तयार पारेको थियो। नेपालका लागि कप्तान पूजा महतोले 3, सिमाना केसीले 2 र रिया शर्माले 1 विकेट लिए। एन्फा महिला लिग अन्तर्गत अपराजित रहँदै साबिक विजेता एपीएफले फाइनल राउण्ड सकाएको छ। सातदोबाट स्थित एन्फा मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई 2-1 गोलले पराजित गरेको हो। एपीएफका लागि रश्मि कुमारी घिसिङ र कप्तान अनिता बसेलले 1-1 गोल गरिन्। आर्मीकी अमिषा कार्कीले 1 गोल गरिन्। यो जितसँगै एपीएफले 8 खेलबाट 24 अङ्क पुर्याउँदै फाइनल राउण्ड सकाएको हो। आर्मीले भने समान खेलबाट 16 अङ्क मात्रै जोड्न सक्यो। पहिलो क्वालिफायरमा पनि यी दुई टोली नै भेट्नेछन्। यी दुई बीचको खेल शनिबार दशरथ रंगशालामा हुनेछ। सुजन स्याङट्याङको उत्कृष्ट प्रदर्शन प्रेरित हिमालयन शेर्पाले एन्फा U16 युथ लिगमा पहिलो जित दर्ता गरेको छ। सातदो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फाको मैदानमा बुधबार हिमालयन शेर्पाले फ्रेन्च क्लब 2-1 रोमाञ्चक जित दर्ता गर्यो। जितसँगै हिमालयन शेर्पाले 6 खेलमा 4 अङ्क जोडेको छ। पराजित फ्रेन्चको 7 खेलबाट 10 अङ्क छ। हिमालयन शेर्पालाई जित दिलाउन दुवै गोल सुजनले गरे। फ्रेन्चका लागि क्रिस कटवालले 1 गोल फर्काए। बुधबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले 7-2 युथ क्लब विरूद्ध 8-0 गोलको जित दर्ता गर्यो।
अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा सोही प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरू तथा गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसका साथै तराईका धेरै स्थानहरूमा हुस्सु कुहिरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 22 डिग्री सेल्सियस, न्यूनतम 7.6 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 24.6 डिग्री सेल्सियस, न्यूनतम 6.2 डिग्री सेल्सियस। पोखराको अधिकतम 22.7 डिग्री सेल्सियस, न्यूनतम 9.2 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 27.1 डिग्री सेल्सियस, न्यूनतम 6 डिग्री सेल्सियस। दिपालको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 7.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सामाजिक सञ्जाल सञ्चालन प्रयोग तथा नियमन सम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्री परिषदको निर्णय। यस वर्ष हिउँदे वर्षा नहुँदा डडेलोको जोखिम बढ़ी हुने भएकाले समयमा नै सतर्कता अपनाउनु पर्ने विज्ञहरूको सुझाव। बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा जिल्ला अदालत रूपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकियो, भोलि थुन्छेक बहस हुने। र सुडानमा जारी युद्धका कारण 10,00,000 मानिस दक्षिण सुडानमा पलायन भएको संयुक्त राष्ट्र संघको तथ्याङ्क। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।